بدھ 24 فروری، سیروین کے ساتھ عمر آفریدی کا سلام۔ پاکستانی پنجاب میں خواتین کو گھریلو تشدد، نفسیاتی اور جذباتی دباؤ اور معاشی استحصال سے تحفظ کا قانون منظور، کیا اب گھریلو تشدد ختم ہو جائے گا؟
میں یہ بالکل نہیں کہتی کہ اس قانون کے آنے سے گھریلو تشدد رک جائے گا، کیونکہ اس کے لیے تو بھی بہت ضرورت ہے، اس کے لیے تو ہمارے رویوں کو بھی بدلنے کی ضرورت ہے، ہمارے نصاب کو بدلنے کی بھی ضرورت ہے۔
تفصیل خبروں کے بعد۔
یہ بی بی سی اردو سروس ہے، عبداللہ فاروقی سے خبریں سنیے۔ پاکستان کے صوبہ پنجاب میں خواتین کو گھریلو تشدد، نفسیاتی اور جذباتی دباؤ، معاشی استحصال اور سائبر کرائم سے تحفظ دینے کے لیے قانون متفقہ طور پر منظور کر لیا گیا ہے۔ لاہور سے شمائلہ جعفری۔
وزیر اعلیٰ کے امن و امان سے متعلق خصوصی مانیٹرنگ یونٹ نے خواتین کے حقوق کے لیے کام کرنے والی تنظیموں، انسانی حقوق کے کارکنوں اور خواتین رکن اسمبلی کے ساتھ مل کر یہ بل تیار کیا ہے، جسے متفقہ طور پر منظور کیا گیا۔ مانیٹرنگ یونٹ کے سربراہ سلمان صوفی کا دعویٰ ہے کہ قانون میں خواتین کو تحفظ دینے کے لیے ایک پورا نظام وضع کیا گیا ہے۔
ایک امپلیمنٹیشن میکنزم بھی ہم اس بل میں دے رہے ہیں کہ جس کا نام ہے وائلنس اگینسٹ وومن سینٹرز۔ یہ سینٹرز جنوبی ایشیا کے پہلے سینٹرز ہوں گے جن کے اندر تمام جسٹس ڈلیوری ڈپارٹمنٹ ایک جگہ پہ حکومت پنجاب بٹھائے گی۔
پاکستان میں نیشنل کمانڈ اتھارٹی کے 22 اجلاس میں نیوکلیئر سپلائرز گروپ سمیت کثیر الجہتی ایکسپورٹ کنٹرول حکومتوں کا حصہ بننے کے لیے پاکستانی اقدامات پر اعتماد کا اظہار کیا گیا ہے، اور اس بات کا بھی اعادہ کیا گیا ہے کہ پاکستان جوہری تنصیبات کے تحفظ اور نیوکلیئر پرولیفریشن کو روکنے کے لیے بھرپور انداز میں کام کرتا رہے گا۔ پاکستان کے صوبے بلوچستان کے شہر کوئٹہ میں 2.5 سالہ بچے اکرام احمد میں پولیو کی تصدیق ہوئی ہے، جو صوبے میں رواں برس سامنے آنے والا پہلا مریض ہے۔ کوئٹہ سے محمد کاظم۔
محکمہ صحت بلوچستان کے ذرائع کے مطابق پولیو سے متاثر ہونے والا 30 ماہ کا بچہ ہے۔ ان ذرائع نے بتایا کہ متاثر ہونے والا بچہ اکرام احمد سمگری روڈ کا رہائشی ہے۔ رواں سال کے دوران یہ بلوچستان میں تصدیق ہونے والا پولیو کا پہلا کیس ہے۔ گزشتہ سال بلوچستان کے دارالحکومت کوئٹہ سمیت دیگر علاقوں سے مجموعی طور پر پولیو کے 6 کیسوں کی تصدیق ہوئی تھی۔ محکمہ صحت کے ذرائع کے مطابق افغانستان سے متصل سرحدی ضلع قلعہ عبداللہ کے ماحول میں 6 ماہ بعد ایک مرتبہ پھر پولیو کے وائرس کی موجودگی کی بھی تصدیق ہوئی تھی۔
افغانستان کے حکام کا کہنا ہے کہ 125 افغان تارکین وطن جرمنی میں پناہ کی درخواستیں مسترد ہو جانے کے بعد رضاکارانہ طور پر وطن لوٹے ہیں۔ اس سے پہلے جرمن وزیر داخلہ کا کہنا تھا کہ افغان باشندوں کی واپسی افغانستان کی تعمیر نو کے لیے انتہائی ضروری تھی۔ 10 لاکھ افغان شہری دوسرا بڑا گروپ ہیں جنہوں نے گزشتہ سال جرمنی میں پناہ کی درخواستیں دی تھیں۔ نیپالی حکام نے بتایا ہے کہ نجی فضائی کمپنی کا ایک مسافر بردار طیارہ جو ملک کے مغربی پہاڑی علاقے میں لاپتہ ہو گیا تھا، اب اس کا ملبہ مل گیا ہے اور اس میں سوار تمام افراد کی ہلاکت کی تصدیق ہو گئی ہے۔ امریکہ میں ریپبلکن پارٹی کی جانب سے صدارتی امیدوار کی دوڑ میں شامل ارب پتی تاجر ڈونلڈ ٹرمپ نے نیواڈا ریاست میں بآسانی کامیابی حاصل کر لی ہے اور انہوں نے اپنے دعوے داری کو مزید مضبوط کر لیا ہے۔ اس طرح انہیں نیو ہیمپشائر اور ساؤتھ کیرولینا کے بعد لگاتار 3ری فتح حاصل ہوئی ہے۔ جرمنی کے شہر کولون کی پولیس چیف کا کہنا ہے کہ سال نو کی آمد کے موقع پر خواتین پر جنسی حملے کرنے والے ملزمان شاید کبھی قانون کی گرفت میں نہ آ سکیں۔ طاہر عمران۔
بی بی سی سے بات کرتے ہوئے پولیس کے سربراہ یورگین میتھیس کا کہنا ہے کہ سی سی ٹی وی فوٹیج اس قابل نہیں ہے کہ ان سے جنسی حملوں میں ملوث ملزمان کی شناخت ہو سکے۔ انہوں نے بتایا کہ تفتیش کاروں نے 75 مشتبہ افراد کو شناخت کر لیا ہے، جن میں زیادہ تر کا تعلق شمالی افریقہ سے ہے اور یہ جرمنی میں غیر قانونی طور پر داخل ہوئے ہیں یا پناہ حاصل کرنے کی کوششوں میں ہیں۔
جاپان میں جوہری حادثے کے تقریباً 5 سال بعد پلانٹ کے آپریٹرز نے تسلیم کیا ہے کہ انہیں جوہری مادے کے رساؤ کے بارے میں پہلے ہی اعلان کر دینا چاہیے تھا۔ سونامی آنے کے 2 ماہ گزرنے کے بعد ٹوکیو کی الیکٹرک پاور کمپنی نے حادثے کے بعد ہونے والی تباہ کاریوں کا جائزہ پیش کیا تھا۔ اب ادارے کا کہنا ہے کہ حفاظتی اقدامات کیے جانے چاہیے تھے، کیونکہ یہ تو واضح تھا کہ سونامی کے 3 دنوں کے اندر ہی پلانٹ کے ریئیکٹرز کو شدید نقصان پہنچا تھا۔ ایران کے رہبر اعلی آیت اللہ علی خامنائی نے شہریوں پر زور دیا ہے کہ وہ جمعے کو ہونے والے انتخابات میں اس پارلیمان کو منتخب کریں جو مغرب اور امریکہ کے خلاف کھڑی ہو سکے۔ ان کا یہ بیان انتخابی مہم کے آخری دن سامنے آیا ہے۔ ان انتخابات میں ایرانی ان ماہرین کو بھی منتخب کریں گے جو بعد میں رہبر اعلی کا انتخاب کرے گی۔ صدر حسن روحانی نے ملک کے تمام موبائل آپریٹرز کے ذریعے لوگوں کو پیغامات بھیجوائے ہیں کہ وہ ان انتخابات میں لازمی حصہ لیں۔ ترک سیکیورٹی فورسز کا کہنا ہے کہ فوجی ہیلی کاپٹروں نے جنوب مشرقی ترکی میں کرد عسکریت پسندوں کے خلاف فوجی ہیلی کاپٹروں سے بمباری کی ہے، جس میں پی کے گروپ کے 9 ممبران ہلاک ہو گئے ہیں۔ سری لنکا میں جانوروں کے تحفظ کے لیے کام کرنے والوں نے حکومت کے اس فیصلے پر شدید تنقید کی ہے جس میں ہاتھی کے بچے کو بطور تحفہ نیوزی لینڈ کے وزیر اعظم کو جان کی کو دیا گیا ہے. ان کا کہنا ہے کہ 5 سالہ بچے کو اس کے خاندان سے علیحدہ کیا جا رہا ہے جو کہ ملک کے قانون کے مطابق ایک جرم ہے. یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں.
ہمارے نامہ نگار کریا کریا گاؤں گاؤں
کے رشتے داروں نے رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا. محمد کاظم بی بی سی کوئٹہ.
جتنا کہ وہ پہلے تھا. شمائلہ جعفری بی بی سی نکیال سیکٹر لائن آف کنٹرول.
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی. عزیز اللہ خان بی بی سی پشاور.
باخبر رہنے کے لیے سیربین سنا کیجیے.
سیربین بی بی سی کی اردو نشریات میں سن رہے ہیں. ایمنسٹی انٹرنیشنل کی پاکستان میں ہونے والی حقوق انسانی کی خلاف ورزیوں پر تنقید. دلی کی جواہر لال نہرو یونیورسٹی میں طلبہ پر بغاوت کے مقدمے کی بازگشت بھارتی پارلیمان میں. اس کے علاوہ دوسرے موضوعات پر بھی پروگرام میں بات ہوگی، مگر حسب معمول سیربین میں پہلے آج کی اہم خبر کی تفصیل اور اس کا تجزیہ. پاکستان میں پنجاب اسمبلی نے خواتین کو گھریلو تشدد، نفسیاتی اور جذباتی دباؤ، معاشی استحصال اور سائبر کرائم سے تحفظ کا قانون متفقہ طور پر منظور کر لیا ہے. اس قانون کے تحت تشدد کا شکار ہونے والی خواتین کی مدد کے لیے ٹول فری ہیلپ لائن یعنی مفت ٹیلی فون کی سہولت بھی فراہم کی جائے گی. لاہور سے نامہ نگار شمائلہ جعفری تفصیل کے ساتھ.
وزیر اعلیٰ کے امن و امان سے متعلق خصوصی مانیٹرنگ یونٹ نے خواتین کے حقوق کے لیے کام کرنے والی تنظیموں، انسانی حقوق کے کارکنوں اور خواتین رکن اسمبلی کے ساتھ مل کر یہ بل تیار کیا ہے. مانیٹرنگ یونٹ کے سربراہ سلمان صوفی کا دعویٰ ہے کہ قانون میں خواتین کو تحفظ دینے کے لیے ایک پورا نظام بنایا گیا ہے اور کسی بھی عمر کی خاتون کو کسی بھی قسم کے تشدد سے اس بل کے ذریعے تحفظ دیا جائے گا.
ایک امپلیمنٹیشن میکنزم بھی ہم اس بل میں دے رہے ہیں کہ جس کا نام ہے وائلنس اگینسٹ وومن سینٹرز. یہ سینٹرز جنوبی ایشیا کے پہلے سینٹرز ہوں گے جن کے اندر تمام جسٹس ڈلیوری ڈپارٹمنٹس ایک جگہ پہ حکومت پنجاب بٹھائے گی، جس کے اندر پولیس، پروسیکیوشن، فورینزکس، میڈیکو لیگل اور سائیکالوجسٹ اور شیلٹر ہوم کی جو فیسلٹی ہے وہ ہم فراہم کریں گے.
قانون کی بدولت خواتین ہراساں کرنے والوں یا پھر جسمانی تشدد کرنے والوں کے خلاف عدالت سے پروٹیکشن آرڈر لے سکیں گی. پروٹیکشن آرڈر کے ذریعے عدالت ان افراد کو جن سے خواتین کو تشدد کا نشانہ بنائے جانے کا خطرہ ہو یہ پابند کر سکے گی کہ وہ خاتون سے ایک خاص فاصلے پر رہیں، اور اس بات کو یقینی بنانے کے لیے کہ عدالت کے پروٹیکشن آرڈر کی خلاف ورزی نہیں ہو رہی، تشدد کرنے والے شخص کو جی پی ایس ٹریکنگ بریسلٹس پہنائے جائیں گے. تاہم اس پابندی کا اطلاق شدید خطرہ ثابت ہونے یا خاتون کے خلاف سنگین جرم ہونے کی صورت میں ہی ہو سکے گا. عدالت ثبوت کی بنیاد پر جی پی ایس بریسلٹس پہنانے کا فیصلہ کرے گی. ان کو ٹیمپر نہیں کیا جا سکے گا. ٹیمپرنگ یا بریسلٹ کو اتارنے پر 6 ماہ سے 1 سال تک اضافی سزا دی جائے گی. قانون کے تحت خاتون کو اس کی مرضی کے بغیر گھر سے بے دخل نہیں کیا جا سکے گا. اگر کوئی بھی خاتون جان کے خطرے کے باعث گھر چھوڑنے پر مجبور ہو یا اسے خاندان کے افراد گھر سے نکال دیں تو ایسی صورت میں عدالت خاندان کو پابند کر سکے گی کہ خاتون کی رہائش کا متبادل بندوبست کیا جائے یا اسے دوبارہ گھر میں رکھا جائے. نئے قانون کے تحت خواتین تشدد کرنے والے کے خلاف کی گئی قانونی چارہ جوئی پر ہونے والے اخراجات تشدد کرنے والے شخص سے حاصل کر سکیں گی اور اپنی تنخواہ یا جائیداد سے ہونے والی آمدنی کو اپنے اختیار میں رکھنے اور اپنی مرضی سے خرچ کرنے کے قابل بھی ہو سکیں گی. سلمان صوفی کہتے ہیں کہ اس قانون کے تحت خواتین کے تحفظ کے لیے ضلع کمیٹیاں بھی بنائی جائیں گی.
ڈسٹرکٹ وومن پروٹیکشن کمیٹی ہر ڈسٹرکٹ میں بنے گی، جس کے اندر سول سوسائٹی کے علاوہ گورنمنٹ کے ریپرزینٹیو ہوں گے، اور ان کا ایک ٹول فری 800 نمبر ہوگا کہ اگر خدا نہ خواستہ کہیں پہ کوئی انسیڈنٹ ہو رہا ہے اور وہ عورت یہاں پہ فون یا ٹیکسٹ کے تھرو بتاتی ہے ایس ایم ایس کے تھرو، تو اس کمیٹی کو اختیار ہوگا کہ اس جگہ پہ جا کے اس عورت کو ریٹریو کیا جا سکے اور اس کو وائلنس اگینسٹ وومن سینٹر کے اندر پہنچایا جا سکے. اور اس کمیٹی کے اندر جو ہے یہ ہم نے اس لیے سول سوسائٹی کے ممبرس کو رکھا ہے کیونکہ ہم چاہتے ہیں کہ جو کہ آپ میڈیشن کے تھرو جہاں پہ صلح ہو سکتی ہے وہ کریں، لیکن وہ میڈیشن جو ہے वो वीडियो और ऑडियो रिकॉर्डिंग के थ्रू होगी कि कल को अगर कोई भी पार्टी उस चीज से मुनहरिफ होती है तो अदालत के पास जो स्टेट प्रोसिक्यूटर है वो एविडेंस लेके जाएगा कि हमने इनको मीडिएशन का मौका दिया था।
इससे पहले पंजाब में खवातीन को तशद्दुद से तहफ्फुज़ देने के लिए कोई ऐसा कानून मौजूद नहीं था। इस वक्त खवातीन के खिलाफ तशद्दुद पर सजाएं CPRC के वफाकी कानून के तहत दी जा रही हैं। ये कानून गुज़श्ता बरस भी असेंबली में पेश किया गया था, तहम पार्लियामेंटेरियंस की जानिब से कई एतराजात उठाए जाने के बायस ये मंजूर नहीं हो सका। तहम आज पंजाब असेंबली ने मुतफिका तौर पर इस कानून की मंजूरी दी है। शुमारा जाफरी, BBC न्यूज, लाहौर।
खवातीन के तहफ़ुज़ के इस कानून का मुसविदा सन 2014 में असेंबली में मंजूरी के लिए पेश किया गया था। मैंने हुकूमत पंजाब के तहत कायम स्टेटस ऑफ वीमेन कमीशन की सरबरा फौजिया वकार से पूछा कि इस कानून के बनने में इतनी ताखीर का सबब क्या था।
इस कानून के बनने में ताखीर इस वजह से हुई कि कुछ तो पार्लियामेंटेरियंस का इतराजात है कि ये बहुत सख्त कानून है और बहुत ज्यादा प्यूनिटिव है, बहुत इसमें सजाएं बहुत कड़ी रखी गई और खास तौर पे एक जो प्रोविजन थी कि अगर डोमेस्टिक वायलेंस होता है जो जरा ज्यादा सीरियस है तो उसके लिए उसको जो जिसने किया परपेट्रेटर उसको कड़ा भी एक होता है ना ट्रैकिंग जो डिवाइस होती है वो पहना दी जाएगी। तो उससे बहुत लोगों को इतराज हुआ कि अब तुम ये कड़े पहना के घुमाओगे और बहुत मतलब आदमियों को ये बड़ा एम्बेरसिंग होगा, कुछ इस तरह से पुश बैक था। फिर कुछ एक जो प्रेजेंट हुआ पिछले साल असेंबली में तो हाउस के अपने ही मेंबर्स को इतराज था कि उनको कंसल्ट नहीं किया गया, उसमें देर होगी। कुछ सिविल सोसाइटी का पुश बैक था कि आपने इसको प्यूनिटिव इनफ नहीं बनाया, सजा इसकी इतनी ज्यादा नहीं रखी जो होनी चाहिए, पहले एक्शन को ही सजा दी है। तो ये सारा करने कराने में इसको इतनी देर लगी है।
तो सिविल सोसाइटी का एतराज ये था कि सजाएं ज्यादा सख्त नहीं है, जबकि पार्लियामेंटेरियंस ये कह रहे थे कि सजाएं ज्यादा सख्त हैं।
ज्यादा सख्त है। और सिविल सोसाइटी को ये भी एतराज था कि जो पहला डोमेस्टिक वायलेंस का एक्ट है उसको क्रिमिनलाइज नहीं किया, यानी कि उसके ऊपर पुलिस FIR नहीं कर सकती पहले एक्ट के ऊपर, उसके ऊपर आप मैजिस्ट्रेट को कंप्लेन कर सकते हैं जाके और डोमेस्टिक वायलेंस कमेटी जो है वो एक्शन में आती है मगर उस पर FIR नहीं कटती। तो वो उनका एतराज जो है वो तो खैर अभी भी वहीं पे है क्योंकि पहला एक्ट ऑफ वायलेंस जो है उस पर FIR नहीं कट सकती, अलबत्ता दूसरा जो एक्ट है और उसको कहते हैं कि वो ब्रीच किया ना उसने ऑर्डर, जब कोर्ट का ऑर्डर ब्रीच करेगा तो उसमें फिर उसके लिए सजा है। प्लस ये है कि इसमें पूरा का पूरा एक प्रोटेक्शन मैकेनिज्म है कि औरत को घर से नहीं निकाला जा सकता, फिर आदमी को रिस्ट्रेनिंग ऑर्डर मिल सकता है कि तुम अगर वो मारा है उसने और कोर्ट ने उसको ऑर्डर दिया है कि वो घर से या उस औरत से दूर रहे कुछ किलोमीटर तक तो वो उसके पास नहीं फटक सकता, अगर वो फटकता है तो वो ब्रीच कहलाती है और उसके ऊपर सजा और जुर्माना दोनों होते हैं। तो कुछ इस तरह के सपोर्ट्स हैं। फिर अगर पैसे लॉस ऑफ इनकम जैसे कहते हैं, अगर औरत काम करती है और इनकम उसकी मार खाने की वजह से खत्म हो गई है तो वो इनकम वो कॉम्पनसेट करेगा आदमी, ये सारे उसमें मेजर्स रखे गए। तो मेरे ख्याल से उसके हाथ से वो उसी तरह से स्टैंड, उसमें कोई चेंज नहीं है।
तो आपके आपके ख्याल में क्या औरत को इस कानून के आ जाने के बाद तहफ़ मिल जाएगा, उसकी मार कुटाई खत्म हो जाएगी, या ये कि चूंकि FIR नहीं कर सकती और आपने कहा कि वो मर्द जो है शोहर जो है वो कफील भी है उसी औरत का तो वो मार कुटाई करता रहेगा, औरत मार खाती रहेगी और मर्द जो है वो दंतनाता फिरता रहेगा?
नहीं जी, वो कानून को जब देखा है तो उसमें ये है कि अगर पहली दफा आदमी ने मारा है तो औरत कंप्लेन करती है और कोर्ट में वो सिविल कोर्ट में केस दर्ज होता है और आदमी को ये सुनाया जाता है फैसला कि अगर तुम इसके पास फटकोगे तो तुम्हें आगे फिर सजा भी होगी और फाइन भी होगा। तो इसलिए फिर उसका अगर वो कंटिन्यू करना मारना जो है वो मेरे ख्याल से वो मुमकिन नहीं है, डर जाएगा वो। मेरे ख्याल से इसका असर डेफिनेटली एक अच्छा स्ट्रॉन्ग असर।
तो वो औरत कहाँ जाएगी, कहाँ रहेगी? अगर आपने कहा कि वो कफील भी है तो जाहिर है औरत तो उसी घर में रहेगी।
नहीं जी, औरत जो है वो उस घर में अगर रहेगी तो म्यूचुअल कंसेंट से, अगर वो औरत कहती है कि मुझे उसको मुझे इससे खतरा है तो फिर आदमी को ये भी कोर्ट कह सकता है कि तुम अपना इंतजाम करो, तुम इस घर में नहीं रहोगे, या अगर ये कहीं और रहना चाहती है तो इसको इंतजाम करके दो एक और घर का। प्लस वो गवर्नमेंट ने एक अभी मुल्तान से शुरू किया वायलेंस अगेंस्ट वुमेन सेंटर बने, बहुत बड़ी फैसिलिटी है जिसके अंदर مطلب پہلی کمپلین درج کرنے سے لے کے ایف آئی آر درج کرنا, پھر لیگل کاؤنسلنگ, لیگل رادر ایڈ بائی لیگل ایڈ اور سائیکولوجیکل کاؤنسلنگ, اور ساتھ ہی دارالامان بھی اس کے ساتھ ہی ہے. تو وہ ایک پوری پروٹیکٹڈ فیسلٹی, اگر عورت جانا چاہے گی تو اس کو وہاں پہ بھی شی کین گو اینڈ اسٹے دیئر آلسو.
اچھا فوزیہ وقار صاحبہ, یہ تو عورت کو گھریلو تشدد سے بچانے کا ایک طریقہ ہے, یعنی تعزیرات کے ذریعے, قانون کے ذریعے, لیکن سوسائٹی میں جو یہ ایک رویہ پایا جاتا ہے کہ بھائی مرد تو مارتے ہی ہیں, شوہر تو مارتا ہی ہے, وہ اس کو قبول کی کر لیا گیا ہے, اس کے لیے کیا کچھ کریں گے آپ؟
میرے خیال سے قانون کا ایک فائدہ یہ ہوگا کہ جو یہ ایٹیٹیوڈ نارملائز ہو گیا ہے نا کہ مرد تو مارتا ہی ہے, وہ آپ اس کو چیلنج کر سکتے ہیں کہ نہیں یہ الیگل ہے, کیونکہ یہ قانون سے یہ تو ہے نا کہ کلیئر ہو جاتا ہے کہ ڈومیسٹک وائلنس, گھریلو تشدد الیگل ہے. تو ایک تو اس سے ہوگا, دوسرا اس کے لیے بہت سارے اور کام کرنے پڑیں گے جس میں سینسٹائز, ایک تو لارج اسکیل اویئرنس جو کہ ابھی بھی وہ شروع ہو جائیں گی امیڈیٹلی.
دیر آئے درست آئے, خواتین پر گھریلو تشدد کے خاتمے کا قانون صوبہ پنجاب کی اسمبلی نے منظور کر لیا ہے, اگرچہ دیر سے کیا. یہ تھی پنجاب میں سٹیٹس آف ویمن کمیشن کی سربراہ فوزیہ وقار. اور اسی موضوع پر جب میں نے عورتوں کے مسائل پر کام کرنے والی غیر سرکاری تنظیم عورت فاؤنڈیشن کی لاہور میں ریزیڈنٹ ڈائریکٹر ممتاز مغل سے بات کی, تو ان کا کہنا تھا کہ عورتوں پر گھریلو تشدد روکنے کے لیے مذکورہ قانون ایک مثبت اقدام ہے. انہوں نے مزید کہا,
جی دیکھیے تشدد تو نہیں رکے گا, لیکن تشدد کو روکنے کے لیے جو اقدامات حکومت نے کیے ہیں وہ ہم سمجھتے ہیں کہ عورتوں کے حوالے سے بہت اچھے اقدامات ہیں. کہ اگر ایک خاتون پہلے جب گھر میں اس پر تشدد ہوتا تھا تو وہ جب تھانے میں جاتی تھی تو تھانے والے اس کی ایف آئی آر نہیں کرتے تھے, اگر وہ کورٹ میں جاتی تھی تو کورٹ والے ان کو کہتے تھے کہ بیوی آپ کے گھر کا معاملہ ہے, آپ اپنے گھر میں اس میں مصالحت کریں یا گھر میں بات کریں. پنچایت یا مسالتی انجمن کے پاس جاتی تھی تو ان کا بھی آپ کو پتا ہے ہمارے ہاں جو مردانگی ہے یا مردانہ رویے ہیں اس کے تحت وہ عورتوں کو یہی سنب کر کے کرتے تھے کہ نہیں یہ تو ہمارا کلچر ہے, آپ جو ہے تشدد کو برداشت کریں, آپ اپنے گھر پہ رہیں. تو اس بل کے آنے سے یہ فائدہ ہوگا کہ ایک خاتون کو ایک ہی جگہ پر اس کو ریسکیو کی سہولت بھی موجود ہوگی, اگر اس کے گھر پہ تشدد ہوتا ہے تو اور وہ سینٹر تک کسی طرح سے اپروچ کر لیتی ہے تو اس کو ریسکیو بھی کیا جا سکتا ہے. اس کے ساتھ ساتھ اس کو جو ہے اس کو لیگل سپورٹ مل سکتی ہے کہ اگر اس کو ایف آئی آر اس کا لیگل کیس بنانا ہے تو اسی سینٹر میں سارا لیگل پروسیس جو ہے وہ حکومت خود کر کے دے گی. پھر اگر اس کو کاؤنسلنگ کی ضرورت ہے سائیکولوجیکل کاؤنسلنگ کی تو اس کی سروس بھی اسی سینٹر میں پرووائڈ کی جائے گی. اور اس کے ساتھ اگر اس کو پروٹیکشن کی ضرورت ہے تو اس خاتون کو جو ہے ریسکیو سے لے کے پروٹیکشن تک جو ہے سپورٹ اسی سینٹر میں دیں گے یہ لوگ. اور اس کے ساتھ ایک اور جو اہم ایشو چیز اس کے ساتھ جڑی ہوئی ہے وہ ہے ریہیبلیٹیشن اور ریفرل کی. تو اگر ایک خاتون اس وقت سے تشدد برداشت کر رہی ہے کہ اس کی اکنامک سچویشن بہتر نہیں ہے یا اس کے پاس کوئی سکل نہیں ہے تو گورنمنٹ کی جو سکیمز ہیں چاہے وہ ٹیپٹا ہے چاہے وہ بے نظیر انکم سپورٹ پروگرام ہے یا ان کے اور خدمت کے پروگرام ہیں, خدمت کارڈ جیسے پروگرام ہیں, ان سب سروسز کو اس سینٹر کے ساتھ لنک کر دیا گیا ہے.
اچھا بظاہر تو یہ ساری باتیں بہت اچھی لگ رہی ہیں اور خواتین کے لگتا ہے کہ ان کی مدد کے لیے یہ سب کچھ کیا جا رہا ہے, لیکن اس میں جو ایک مسئلہ ہے وہ یہ ہے کہ پہلی بار اگر تشدد ہوتا ہے یا تشدد کا پہلا واقعہ اگر رپورٹ کرتی ہے عورت پولیس کو یا عدالت کو تو اس پہ کوئی ایف آئی آر نہیں کٹے گی. تو آپ نہیں سمجھتی کہ یہ ایک ایسا قانون ہے جس کے دانت نہیں ہیں؟
ایسا ویسے ہے نہیں کہ وہ جو ہے ایف آئی آر نہیں کٹے گی. اگر وہ خاتون چاہتی ہے کہ اس کی ایف آئی آر کٹے تو اس بل کو لانے کا مقصد بھی یہی تھا کہ جو گھریلو تشدد کے جو کیسز آتے تھے ان کی ایف آئی آر نہیں کٹتی تھی, کیونکہ گھریلو تشدد جو ہے وہ لیگل نہیں تھا, کوئی اس کے لیے قانون سازی نہیں تھی. لیکن اس قانون کے تحت گھریلو تشدد کے حوالے سے اگر خاتون کہتی ہے کہ میں جو ہے آپ اس کے لیے ایف آئی آر کاٹیں تو اس کی ایف آئی آر کٹے گی.
اچھا تو آپ سمجھتی ہیں کہ یہ ایسا قانون ہے جس سے تحفظ مل سکے گا عورت کو اپنے گھر اپنے چار دیواری کے اندر؟
بالکل ہم سمجھتے ہیں کہ یہ ایک تھوڑا ماڈل ہے اور اس سچویشن سے بہتر ہے جہاں پہ خاتون کو کوئی بھی جو ہے प्रोटेक्शन की या उनको स्पोर्ट्स फैसिलिटी नहीं मिलती थी, लेकिन मैं ये नहीं बिल्कुल नहीं कहती कि इस कानून के आने से घरेलू तशद्दुद रुक जाएगा, क्योंकि उसके लिए तो भी बहुत जरूरत है। उसके लिए तो हमारे रवैयों को भी बदलने की जरूरत है, हमारे निसाब को बदलने की भी जरूरत है, हमारे जो सर्विस प्रोवाइडर्स हैं चाहे वो पुलिस है जुडिशरी है उनके रवैयों को बदलने की भी बहुत जरूरत है। तो ये तो लॉन्ग टर्म है, हम ये नहीं कहते कि इस बिल के आने से ये जो है तशद्दुद रुक जाएगा, क्योंकि आप देखें कि कत्ल के हवाले से भी कानून मौजूद है कि कत्ल की सजाएं मौजूद हैं, लेकिन कत्ल रुक तो नहीं जाते ना, रुक तो नहीं गए माशरे में। लेकिन ये कम से कम एक सर्विस मिल जाएगी प्रोटेक्शन के फ्रेमवर्क के तहत कि अगर कोई खातून हेल्प लेना चाहती है तो वो मिल सकती है। लेकिन अभी इशू यहाँ पे चैलेंजेस इससे ज्यादा हैं कि अब कानून तो पास हो गए, चैलेंजेस बहुत ज्यादा हैं कि लोगों को कैसे पता चलेगा कि ये इस तरह की सहूलियात जो है एक डिस्ट्रिक्ट में मौजूद है, और फिर ये डिस्ट्रिक्ट लेवल पर है, अभी इसकी आउटरीच जो है वो गाँव तक नहीं है। तो उसके लिए जो है डेफिनेटली फाइनेंशियल रिसोर्सेज की भी जरूरत है, पोलिटिकल विल की भी जरूरत है, और बेहतर इम्प्लीमेंटेशन मैकेनिज्म की भी जरूरत है। लेकिन हम ये समझते हैं कि जो हमारी औरतों की जद्दोजहद है, या जिस तरह हमने देखा कि वालिस के हवाले से पहले बेनजीर क्राइसिस सेंटर बने हुए थे तो हुकूमत बदली और वे बेनजीर क्राइसिस सेंटर मौजूदा हुकूमत ने लेने से इनकार कर दिया, तो औरतों के जो इस तरह की प्रोटेक्शन की जो मैकेनिज्म है उनको कोई अगर इस मौजूदा अगर इस बिल के आने तक दार्लमान को भी ना मिलती तो शायद कोई नई हुकूमत आती तो ये जो इकदाम मौजूदा हुकूमत कर रही है वो आने वाली हुकूमत जो है उसको दोबारा से उस पर काम शुरू कर देती या उनको ऑन करने से इनकार कर देती। तो औरतों के लिए हम समझते हैं कि ये एक अच्छा कदम है, लेकिन जरूरत इस बात की है कि उनकी पॉलिटिकल विल कितनी है, वो इसके लिए बजटरी एलोकेशन कितनी करते हैं, इसको इसकी इम्प्लीमेंटेशन के लिए कितने सीरियस है।
गैर सरकारी तंजीम औरत फाउंडेशन की लाहौर में रेजिडेंट डायरेक्टर मुमताज मुगल, जिनका कहना था कि औरतों के तहफ्फुज का कानून सही समत में एक अहम कदम है। पंजाब असेंबली में खवातीन के तहफ्फुज का बिल मंजूर तो हो गया, मगर इस पर एतराजात और इसमें सुकम के हवाले से राय मुख्तलिफ है। आपने अभी सुना कि औरत फाउंडेशन की मुमताज मुगल ने इसे दुरुस्त समत में एक कदम करार दिया, मगर हमारे साथी ताहिर इमरान ने जब खवातीन के हकूक के लिए काम करने वाली निखत दाद से बात की तो उनकी राय मुख्तलिफ थी। मजीद तफसील इस्लामाबाद से हमारे साथी ताहिर इमरान की जुबानी।
पाकिस्तान के सूबा पंजाब की असेंबली ने खवातीन को तहफ्फुज़ देने के लिए कानून मुत्तफ़िका तौर पर मंजूर तो कर लिया है, मगर खवातीन के हकूक के लिए काम करने वाली मुख्तलिफ तंजीमों की जानिब से इस पर एतराज़ात किए जा रहे हैं। इस बिल की मंजूरी पर खवातीन के हकूक और साइबर कवानीन पर काम करने वाली तंजीम डिजिटल राइट्स फाउंडेशन की सरबराह निगत दाद ने कहा,
इस बिल पे काफी ज्यादा खवातीन के हकूक पे काम करने वाली तंजीमों ने एतराज़ात उठाए थे, और उनमें से जो सबसे अहम एतराज़ ये था कि ये बिल प्रोटेक्शन के नाम पे एक प्रोसीजरल बिल है, इसमें डोमेस्टिक वायलेंस की डेफिनेशन जो है वो कहीं पे वाज़े नहीं है, बहुत जो डेफिनेशन का जो हिस्सा है उसमें मिसाल के तौर पे साइबर क्राइम मेंशन किया गया है, लेकिन साइबर क्राइम को वाज़े तौर पे बयान ही नहीं किया गया कि साइबर क्राइम क्या कॉन्स्टिट्यूट करता है। और चूंकि पाकिस्तान में कोई फेडरल लेवल पे साइबर क्राइम पे कोई कानून नहीं है तो डेफिनेशन वेक है, कोई डेफिनेशन ही नहीं है, तो किस तरीके से हुकूमत पंजाब जो है साइबर क्राइम को डिफाइन करेगी।
निगत दाद ने जीपीएस ट्रैकिंग और साइबर क्राइम के उनवान की मिसाल देते हुए इस कानून के अंदर सुकुम को नुमाया करते हुए बताया,
सेक्शन 7 जो है वो प्रोटेक्शन ऑर्डर की बात करता है और उसमें क्लॉज डी है, और वो क्लॉज डी ये कहता है कि जो परपेट्रेटर है जिसने वायलेंस किया है, कोर्ट प्रोटेक्शन देगी खातून को उस परपेट्रेटर के खिलाफ, और उसमें उन्होंने कहा है कि जीपीएस ट्रैकर जो है वो लगाया जाएगा उसके हाथ में या पांव में, और ये जीपीएस ट्रैकर जो है ये बाहर के ममालिक में एक प्रोटेक्शन दी जाती है और वहां के कानून में ये शामिल है, लेकिन चूंकि पाकिस्तान में प्रोसेसेस मौजूद नहीं है, मैकेनिज्म्स नहीं है, तो आप किस तरीके से जीपीएस ट्रैकर की जो शिक आपने डाली आप किस तरीके से उसको इम्प्लीमेंट करेंगे, कैसे यकीन दहानी होगी कि इसका मिसयूज ना हो।
इस बिल पर तबसरे के लिए जब मुख्तलिफ खवातीन के हकूक के लिए काम करने वाले अफराद से राब्ता किया गया तो उनमें से सब ने एक ही शिकवा किया जिसके बारे में निगत दात ने बताया,
एक जरूरी बात यह ہے کہ یہ جو میں شکے بیان کر رہی ہیں وہ شکے ہیں جو کہ بل 2015 جون میں پیش ہوا تھا. اس کے بعد جو بھی بل میں امینڈمنٹس ہوئی ہیں یہ اس کو اپ ڈیٹ کیا ہے اور یا جس حالت میں آج پاس ہوا ہے یہ ان کی ویب سائٹ پہ اپ ڈیٹ نہیں ہے. تو آئی تھنک اس پہ بھی حکومت کو غور کرنا چاہیے کہ اتنی سیکریسی میں بجائے بلوں کو پاس کرنے کے حکومت کو عوام کو اور باقی تنظیمیں جو اس پہ کام کریں ان ایشوز پہ ان کو اعتماد ملے اور ان سے مشاورت کے ساتھ جو ہے ایسے قوانین کو پاس کریں.
اسلام آباد سے یہ تھی ہمارے ساتھی طاہر عمران کی رپورٹ. پاکستان کے صوبہ پنجاب میں خواتین پر گھریلو تشدد کو روکنے کے لیے قانون کی متفقہ منظوری دے دی گئی ہے, مگر کیا یہ قانون اپنے مقصد میں کامیاب ہو سکے گا, یعنی عورتوں کی مار پیٹ اور انہیں اذیت ان کے خلاف اذیت کا خاتمہ ہو سکے گا, اس پر اتفاق رائے موجود نہیں ہے. یہ آج سیربین کا بڑا موضوع تھا اور یہی خبر ہماری ویب سائٹ کی بھی شہ سرخی ہے اور اس کا عنوان ہے پنجاب اسمبلی میں خواتین کے تحفظ کا بل منظور. ہماری ویب سائٹ کا پتہ ہے bbcurdu.com. سیروین آپ بی بی سی کی اردو نشریات میں سن رہے ہیں.
بات بی بی سی کے ساتھ
قوم آپ کے محنت کا جواب اس انداز میں دے گی کہ آپ حیران رہ جائیں گے. یہ کرکٹ ہے, کبھی وہ ٹیم جیتے گی کبھی وہ ٹیم جیتے گی.
اپنی آرا مسائل اور سوال ہمیں بھیجیں, انہیں جمعرات کو ہفتے وار سلسلے آپ کی بات میں شامل کیا جائے.
کبھی کبھار آتے ہیں ایسے حکمران جس طرح ہمارا جنرل صاحب آیا ہے.
میرا نواز شریف اور رائل شریف اور سب شاہد.
اپنی رائے بھیجیں ٹویٹر فیس بک اور آڈیو بوم کے ذریعے بی بی سی اردو کو.
میرا سوال یہ ہے کہ وسط اللہ خان کی بات سے بات
آپ ماضی کی طرح ہمارے ٹول فری نمبر کے ذریعے پروگرام کا حصہ بن سکتے ہیں. نمبر ہے 0800-222-275. یاد رہے کہ موبائل سے اس نمبر پر کال مفت نہیں. پاکستان سے باہر کے سامعین آپ کی بات میں شامل ہونے کے لیے اس نمبر پہ کال کریں 0092-51-261-1139.
اور اب کھیل کی خبریں احمد رضا سے.
پاکستان کی ٹی ٹوینٹی ٹیم کے کپتان شاہد آفریدی نے انٹرنیشنل کرکٹ سے ریٹائرمنٹ کے اعلان پر نظر ثانی کا اشارہ دے دیا ہے. کہتے ہیں کہ ان پر گھر والوں اور دوستوں کا زبردست دباؤ ہے کہ وہ انٹرنیشنل کرکٹ سے ریٹائر نہ ہوں. آفریدی ٹیسٹ اور ون ڈے کرکٹ سے پہلے ہی ریٹائر ہو چکے ہیں. انہوں نے پچھلے برس ورلڈ کپ کے بعد اعلان کیا تھا کہ وہ 2016 میں ہونے والے ورلڈ ٹی ٹوینٹی کے بعد انٹرنیشنل کرکٹ سے ریٹائر ہو جائیں گے, لیکن اب ان کا کہنا ہے کہ فی الوقت ان کی ساری توجہ ورلڈ ٹی ٹوینٹی پر ہے, جو ان کے بقول ان کے لیے بہت بڑا چیلنج ہے, اور اس کے بعد ہی وہ ریٹائرمنٹ کے بارے میں کوئی بھی حتمی فیصلہ کر پائیں گے. کرکٹ کا ایشیا کپ آج سے بنگلہ دیش میں شروع ہو گیا ہے. ڈھاکہ میں آج سجنے والے میدان میں انڈیا اور بنگلہ دیش آمنے سامنے ہیں. کرائسٹ چرچ میں کھیلے جانے والے دوسرے اور آخری ٹیسٹ میچ میں آسٹریلیا نے نیوزی لینڈ کو 7 وکٹوں سے ہرا کے سیریز 2-0 سے جیت لی ہے. اس فتح کے بعد آسٹریلیا ٹیسٹ رینکنگ میں بھی پہلے نمبر پر آ گیا ہے. نیوزی لینڈ نے آسٹریلیا کو جیت کے لیے 200 رنز کا ہدف دیا تھا, جو اس نے 3 وکٹوں کے نقصان پر با آسانی حاصل کر لیا. اس میچ کے ساتھ ہی نیوزی لینڈ کے کپتان برینڈن میکولم کا ٹیسٹ کریئر بھی اختتام کو پہنچا, جنہوں نے اسی میچ کی پہلی اننگز میں تیز ترین سینچری بنا کے سر ویون رچرڈز کا ریکارڈ توڑا تھا. ادھر آئی سی سی ویمن چیمپئن شپ میں آسٹریلیا کی خواتین کی کرکٹ ٹیم نے نیوزی لینڈ کی خواتین کی کرکٹ ٹیم کو تیسرے ون ڈے انٹرنیشنل میں 6 وکٹوں سے ہرا دیا ہے. رانچی میں کھیلے جانے والے دوسرے ٹی ٹوینٹی انٹرنیشنل میں بھارت کی خواتین کی کرکٹ ٹیم نے سری لنکا کی خواتین کی کرکٹ ٹیم کو 5 وکٹوں سے مات دی ہے. اور فٹ بال کی چیمپئنز لیگ میں آج 2 میچز کھیلے جا رہے ہیں. مینچسٹر سٹی ڈائنامو کیف اور آئنڈ ہوون اتلیٹیکو میڈرڈ سے ٹکرائے گی.
کھیلوں کا احوال آپ نے احمد رضا سے سنا. ایمنسٹی انٹرنیشنل کی پاکستان میں ہونے والی حقوق انسانی کی خلاف ورزیوں پر تنقید. دلی کی جواہر لال نہرو یونیورسٹی میں طلبہ پر بغاوت کے مقدمے کی بازگشت بھارتی پارلیمان میں. اس کے علاوہ دوسرے موضوعات بھی سیربین میں آنے کو ہیں. اس وقت عبداللہ فاروقی سے خبروں کا خلاصہ.
پاکستان کے صوبہ پنجاب میں خواتین کو گھریلو تشدد، نفسیاتی اور جذباتی دباؤ، معاشی استحصال اور سائبر کرائم سے تحفظ دینے کے لیے قانون متفقہ طور پر منظور کر لیا گیا ہے۔ پاکستان میں نیشنل کمانڈ اتھارٹی کے 22ویں اجلاس میں تابکار مواد کے تحفظ کے معاہدے کی توثیق کرنے کے لیے مختلف حکومتی اداروں کے درمیان جاری صلاح مشورے کی تفصیلات اجلاس میں پیش کی گئیں، جس کی اصولی منظوری دے دی گئی۔ اس بات کا بھی اعادہ کیا گیا کہ پاکستان جوہری سیکیورٹی کو بہتر بنانے اور جوہری ہتھیاروں کے عدم پھیلاؤ کی عالمی کوششوں میں اپنا کردار ادا کرتا رہے گا۔ جاپان میں جوہری حادثے کے تقریباً 5 سال بعد پلانٹ کے آپریٹرز نے تسلیم کیا ہے کہ انہیں جوہری مادے کے رساؤ کے بارے میں پہلے ہی اعلان کر دینا چاہیے تھا۔ افغان حکام کے مطابق 125 افغان تارکین وطن جرمنی میں پناہ کی درخواست مسترد ہو جانے کے بعد رضاکارانہ طور پر واپس وطن لوٹے ہیں۔ یہ بی بی سی اردو سروس ہے۔
عبداللہ فاروقی سے اہم خبروں کے خلاصے کے بعد سیربین کے دوسرے موضوعات، اور پہلے چلتے ہیں بھارت، جہاں دلی کی جواہر لال نہرو یونیورسٹی کے بعض طلبہ کے خلاف بغاوت کے مقدمات اور حیدرآباد یونیورسٹی کے ایک دلت طالب علم کی خودکشی کی گونج آج بھارتی پارلیمان کے دونوں ایوانوں میں سنائی دی۔ ان دونوں ہی واقعات نے بڑے سیاسی تنازعات کی شکل اختیار کر لی ہے، اور حزب اختلاف کی جماعتیں حکومت پر ان طلبہ کی آواز کچلنے کا الزام لگا رہی ہیں جو اس کے سیاسی نظریات سے اختلاف رکھتے ہیں۔ تفصیل کے ساتھ دلی سے نامہ نگار سہیل حلیم۔
جواہر لال نہرو یونیورسٹی کے 3 طلبہ اب غداری کے الزام میں گرفتار کیے جا چکے ہیں، جبکہ 2 اب بھی پولیس کو مطلوب ہیں۔ ان پر دیش مخالف نعرے بلند کرنے کا الزام ہے، حالانکہ جس ویڈیو کی بنیاد پر مقدمہ قائم کیا گیا تھا اس کے اصلی ہونے پر بھی سوال اٹھائے جا رہے ہیں۔ حزب اختلاف کا الزام ہے کہ حکومت ان یونیورسٹیوں کو نشانہ بنا رہی ہے جہاں طلبہ اس کے سیاسی نظریات سے اتفاق نہیں کرتے۔ حیدرآباد یونیورسٹی میں چند ہفتے قبل ایک طالب علم روہت ویمولا نے خودکشی کر لی تھی، کیونکہ اسے بی جے پی سے وابستہ طلبہ کی تنظیم کے کچھ رہنماؤں سے مار پیٹ کرنے کے الزام میں معطل کر دیا گیا تھا۔ الزام ہے کہ یہ کارروائی وفاقی وزراء بندارو دتاترے اور سمرتی ایرانی کے دباؤ میں کی گئی تھی۔ دونوں واقعات پر آج پارلیمان میں بحث ہونی تھی۔ راجیہ سبھا میں اتر پردیش کی سابق وزیر اعلیٰ مایاوتی نے حکومت سے پوچھا کہ روہت ویمولا کی موت کی تفتیش کرنے والے کمیشن میں کیا وہ کسی دلت کو شامل کرے گی۔
میں کیول سرکار سے اتنا چاہتی ہوں کہ جو نیائک جانچ کمیٹی کے آدیش کر دیے گئے ہیں کہ اس میں دلت کو رکھنا ہے نہیں رکھنا، آپ کو تکلیف کیا ہو رہی ہے؟
میں دلت تھے جن کے نرنے کو آپ سویکار نہیں کرتے،
کیوں
آپ یہ کہنا چاہتے ہیں؟
نشانے پر وفاقی وزیر اسمرتی ایرانی ہے۔
بنی تھی اس میں ایک دلت پروفیسر کو کوآپٹ کیا گیا تھا،
لوک سبھا میں کانگریس کی جانب سے بحث کا آغاز کرتے ہوئے سابق وزیر جیوتیرادتیہ سندھیا نے کہا کہ حکومت طلبہ کی آواز کچل رہی ہے۔
یہ سرکار چاہتی ہے کہ اس سنستھا کی آواز کو بند کیا جائے، کیوں؟ کیونکہ جے این یو کے چھاتروں نے بھگوا آتنکواد کا مدعا اٹھایا تھا، جے این یو کے چھاتروں نے دادری کا مدعا اٹھایا تھا۔ ہمارے گرہ منتری راجناتھ سنگھ جی نے کیا کہا اس گھٹنا کے بارے میں؟ جے این یو کی گھٹنا کو حافظ سعید کا سمرتھن حاصل ہے، اور جب معلوم پڑا کہ ان کی کوئی ٹویٹ نہیں ہے تو پھر چہرہ نہیں رہا دکھانے کے لیے پورے دیش۔
لیکن بی جے پی کا موقف ہے کہ جے این یو میں افضل گرو کی ہمدردی میں تقریب منعقد کی گئی تھی جسے برداشت نہیں کیا جا سکتا۔
آپ کو یہ طے کرنا ہوگا آپ افضل گرو کے ساتھ ہیں، آپ سنسد پر حملہ کرنے والوں کے ساتھ ہیں یا سنسد کو بچانے والوں کے ساتھ ہیں، آپ کو یہ طے کرنا ہوگا۔
یہ غیر معمولی بحث اب تقریباً ایک ہفتے سے جاری ہے۔ کل طلبہ کے حق میں بڑا جلوس نکالا گیا تھا، آج بی جے پی سے وابستہ طلبہ ان کے خلاف سڑکوں پر اترے۔
آئسولیٹڈ انسیڈنٹ ہوتا تو ہم لوگوں کو شاید سڑک پہ آنے کی ضرورت نہیں پڑتی۔ پوائنٹ از کہ ہم لوگ اس کے کانسیکوینسز دیکھ سکتے ہیں۔ اگر آپ اس کے کانسیکوینسز دیکھو تو آج جو لوگ وشودیالیہ میں کھڑے ہو کے سلوگنس لگا رہے ہیں، اگر آج ہم نے ان کے حوصلوں کو پست نہیں کیا اور ان کو یہ کرنے دیا تو کل کو وہ اس سے نیا اسٹیپ اٹھائیں گے۔ 3 سال سے وہ افضل گرو کی برسی منا رہے ہیں، پہلے وہ برسی مناتے تھے چپ ہو جاتے تھے، دھیرے دھیرے ہی ان کے حوصلے ہی بڑھے ہیں کہ آج اینٹی نیشنل سلوگنس لگانے پہ آ گئے۔ کامن
اس پہ اختلاف یہ تاثر قائم کرنا چاہتی ہے کہ حکومت نچلی ذاتوں کے خلاف ہے۔ حکومت اس تاثر کو زائل کرنے करने में लगी हुई है। लेकिन लड़ाई सिर्फ JNU और हैदराबाद यूनिवर्सिटी पर नहीं है, कई रियासतों में असेंबलियों के इंतखाबात होने वाले हैं और हिजबे इख्तलाफ को खून की बू आ रही है। सुहेल हलीम, BBC दिल्ली।
उधर दिल्ली हाई कोर्ट ने जवाहरलाल नेहरू यूनिवर्सिटी के स्टूडेंट लीडर कन्हैया कुमार की जमानत की समाअत एक बार फिर मुलतवी कर दी है। हिजबे इख्तलाफ की जमातों ने हुकूमत पर इल्ज़ाम लगाया है कि वो मुल्क में कौम परस्ती के नाम पर इजहार की आज़ादी और जमहूरियत को दबाना चाहती है, जबकि हुकूमत ने JNU के तलबा के खिलाफ कानूनी कार्रवाई का दिफा किया है। JNU के तनाज़े पर तलबा और सियासी जमातें बटी हुई हैं। दिल्ली में नामानिगार शकील अख्तर ने इस मौजू पर बात की हरतोष सिंह बा से।
आप और मैं जानते हैं, इस शहर में हर एक आदमी जानता है, JNU में ऐसी चर्चाएं, ऐसे स्लोगन आज नहीं 10-20 साल से लग रहे हैं। कोई भी बाहर से जाके इसमें इन्वॉल्व नहीं होता है, एक कैंपस का अपना दायरा होता है, वहां पे ऐसी चीजें उठती हैं, बुझ जाती हैं, कोई और सवाल उठ जाते हैं। अगर इसको लेके मुद्दा बनाया गया है, ABP भी इन्वॉल्व हुई है और सेंट्रल मिनिस्टर्स एकदम से रिएक्ट किए हैं, तो मेरे को तो लगता है ये एक सोची समझी साजिश है, इसका एविडेंस कोई क्लियर लगता है।
तो ये जो अभी इमीडिएट जो लड़ाई है, जो टकराव है, ये सवाल सिर्फ JNU का है या ये RSS और BJP की नजरियाती लड़ाई है जो दूसरे लोगों से है?
देखिए, सवाल JNU का सिर्फ वहां तक सीमित है कि ये सरकार को ये नेशनलिज्म का उड़न जो उड़ रही है, इसके सहारे से ये जहां जहां पे डिसेंट या क्रिटिसिज्म सरकार के परफॉर्मेंस की हो रही है, पॉसिबल सोर्सेज आज नहीं 20 साल के बाद भी सोर्सेज ऑफ डिसेंट हैं, वहां पे क्लैंप डाउन किया जाए। आप देखिए, जहां पे भी स्टूडेंट्स की आवाजें उठ रही हैं, जहां पे मीडिया की आवाजें उठ रही हैं, ये एंटी नेशनल धब्बा हर जगह लग रहा है। पत्रकार जो पटियाला हाउस में पीटे गए हैं, वो भी इसीलिए पीटे गए हैं क्योंकि एक तरह की कवरेज हो रही थी जिससे उन्हें लग रहा था कि उनका ये जो JNU में एक्शन है ये पूरी तरह से कामयाब नहीं हुआ है क्योंकि मीडिया में क्रिटिसिज्म उठी।
तो ये बताएं कि जो कन्हैया की गिरफ्तारी है, तो ये जो गद्दारी और सडिशन जैसे कानून का इस्तेमाल हो रहा है जो आमतौर पर नहीं होता था, तो क्या इसे आप हिंदुस्तान में लार्जर जो डिसेंट है, जो डिसएग्रीमेंट है, जो हुकूमत के खिलाफ हैं, उस तरह की आवाजों को दबाने की कोशिश के तौर पर देखना है?
जी एकदम, ये जो सरकार की और RSS की लॉन्ग टर्म लड़ाई है, उसमें ये लोग एक प्यादे बन गए हैं, इनका इस्तेमाल किया जा रहा है। इम्पोर्टेंस ये नहीं है, कन्हैया जैसे लोग और उनके साथ जो स्टूडेंट्स हैं, उन्होंने दिलेरी से जो चाहते थे बोला है, कैंपस में ऐसी चीज़ें बोली जाती हैं। और कोई और साल होता, कोई और समय होता, तो आप ना मैं ना आप इस चीज़ के बारे बात कर रहे होते। ये तो इस सरकार चाहती है कि इसको लेके हम मुद्दा बना के डिसेंट को रोकें, नेशनलिज्म को अपना लें एज ए नेशनल कॉज, उसका इलेक्टोरल और आगे चल के फ़ायदा अगर उठा सकते हैं, उसी से जुड़ा हुआ ये सब।
तो ये बताइए कि गवर्नमेंट ने बड़ा जारहाना, बड़ा एग्रेसिव जो है रुख अख्तियार कर रखा है, पार्लियामेंट के अंदर भी और पार्लियामेंट के बाहर भी, तो इसकी क्या वजह है?
सरकार के 2 साल होने को आ रहे हैं, अचीवमेंट से सरकार की कोई नहीं है, लेजिस्लेशन पास नहीं कर पाए हैं, पॉलिसी का इम्प्लीमेंटेशन हुआ नहीं है, बार बार मेजर इलेक्शंस हार रहे हैं और ये साल 4 और 5 इलेक्शन आने वाले हैं जिनमें भी 3 या 4 जगह हार तय है। ये सब देखते हुए मेरे को लगता है कि BJP ने एक RSS का जो लॉन्ग टर्म एजेंडा है उसको अपना लिया है कि हम कम से कम अपने आप को नेशनलिज्म के दायरे से ढक लें और उसी के साथ पब्लिक के सामने जाएं, क्योंकि हमारे पास और कोई अचीवमेंट्स तो रह नहीं है।
इससे जो BJP क्या जिस तरह का रुख अपनाया है, जो तरीका अख्तियार किया है, क्या उससे उसको सियासी फायदा हो रहा है?
देखिए, एक ये साइन है एक डेस्परेशन का, फायदा होए ना होए वो इस बात को समझ गए हैं कि अगर ये ना करें तो उनका सियासी नुकसान हो रहा है, उसे कंट्रोल करने के लिए ये कर रहे हैं। अब मेरे को नहीं लगता, अगर उनकी इकोनॉमिक परफॉर्मेंस जैसी है चलती रही, इम्प्लीमेंटेशन सरकार की है वैसी चलती रही, मोदी की बातें बड़बोलापन चलता रहा, बड़बोलापन सिर्फ अपनी अचीवमेंट्स को लेके जो हम करने जा रहे हैं, इश्यूज़ पे कभी कुछ नहीं बोलते हैं मोदी, वो चलता रहा और ज़मीन पे लोगों को ना जॉब्स दिख रहे हैं, ना कोई तरक्की दिख रही है, ना कोई बदलाव दिख रहा है, तो जो मर्जी वो रेटोरिक अपना लें, उन्हें कोई फ़ायदा नहीं हो सकता।
सहाफ़ी और तज्ज़िया निगार हरतोष सिंह बल गुफ्तगू कर रहे थे दिल्ली में नामानिगार शकील अख्तर से। JNU में तलबा के एहतजाज को आज़ादी इजहार राय और सेकुलर रिवायात की बका की जद्दोजहद कहा जा रहा है। कुछ लोग इसे बाएं बाजू की मज़ाहमत की तहरीक से भी ताबीर कर रहे हैं और पाकिस्तान में बाएं बाजू के हल्के उनकी हिमायत करते नजर आ रहे हैं। میں نے پاکستان میں ڈیموکریٹک اسٹوڈنٹ الائنس سے وابستہ حفصہ خواجہ سے پوچھا کہ ان کی تنظیم نے جواہر لال نہرو یونیورسٹی کے احتجاجی طلبا کے ساتھ اظہار یکجہتی کے لیے کیا کیا.
جی ہم ڈیموکریٹک اسٹوڈنٹ الائنس سے, ہمیں جب یہ اس واقعے کی خبر ملی تو ہمیں سب سے پہلے اس واقعے میں لاسٹ کے لمحے ہماری اپنی یونیورسٹی میں ہی ایک ایسا کچھ واقعہ ہوا تھا جب ہم نے بلوچستان پہ گفتگو کرانے کی کوشش کی تھی, لیکن ہمیں کچھ ریاستی اداروں کی وجہ سے چوک کو کینسل کرانا پڑ گیا. تو ہم نے اس واقعے کو بڑا اس پہ احتجاج کیا تھا اور ہم سمجھتے تھے کہ وہ ہمارے حقوق پہ ایک حملہ ہے, ہماری تعلیمی آزادی پر, ہمارے اظہار رائے کے حق پر ایک حملہ ہے. اور ہم نے ابھی بھی جو یہ دیکھا ہے جواہر لال نہرو یونیورسٹی میں جو ہو رہا ہے کہ یہ بالکل اس واقعے کی طرح ہی ہے. اور ہم نے اسی لیے جب ہمیں اس واقعے کی خبر ملی تو ڈیموکریٹک اسٹوڈنٹ الائنس سے ہم نے اس پہ بات کی, اور سب سے پہلے ہم نے سوچا کہ ہم ان سے اظہار یکجہتی کریں گے, جس کی وجہ سے ہم نے ایک اوپن لیٹر, ایک خط تحریر کیا ان کے طلبا کو, جس پہ ہم نے اپنی حمایت کا اظہار کیا اور اپنی ادارے یکجہتی کا اظہار ان سے ہم نے کیا. کیونکہ ہم سمجھتے ہیں کہ جو جواہر لال نہرو یونیورسٹی میں بھی ہو رہا ہے اور جو پچھلے سال لمب میں بھی ہوا ہے, وہ دراصل ایک ہی طرح کے واقعات ہیں جس میں ریاست کا جو خصوصی اختیار ہے ہماری گفتگو پہ, ہمارے خیالات پہ, اسٹیٹ نیریٹوس ہم پہ امپوز کرنے کا, یہ جو ہے اس کو, اس کے خلاف آواز اٹھانا طلبہ کا ایک بڑا, ہم سمجھتے ہیں ایک بہت اہم حق ہے, اور اسی وجہ سے ہم نے ان کی حمایت کا اعلان کیا اس خط کے ذریعے.
اچھا آپ نے تو لمس کے واقعے کی بات کی اور اس میں مماثلت آپ کو نظر آئی اور آپ نے احتجاج کیا اپنے پلیٹ فارم سے, لیکن پاکستان میں اگر دیکھا جائے تو کوئی وسیع پیمانے پر ان کی حمایت نظر نہیں آ رہی جو کچھ جواہر لال نہرو یونیورسٹی میں ہو رہا ہے, ایسا کیوں ہے؟
میرا خیال ہے اس کا ایک تو میں وجہ یہ سمجھتی ہوں کہ پاکستان میں کیونکہ اتنے اپنے مسائل بہت ہیں, اوپر سے اس میں سب سے زیادہ اہم یہ چیز ہے کہ کیونکہ انڈیا سے ہمارے تعلقات اتنے کوئی اچھے نہیں سمجھے جاتے, ان سے ادارے یکجہتی بھی کرنا ہم پہ بڑا ایک برا, ایک سمجھتے ہیں کہ ایک بڑی بری لائٹ میں یہ ریفلیکٹ کرتا ہے ہم پہ, کیونکہ انڈیا سے ہماری جو عوام میں بھی اور ویسے بھی اگر آپ سیاسی طور پہ بھی دیکھا جائے تو انڈیا سے ادارے یکجہتی کرنا, حمایت کرنا, یا ان کی جو وہاں چیزیں ہو رہی ہیں ان کے بارے میں زیادہ بات کرنا, یہ سمجھا جاتا ہے کہ غیر ریاستی عناصر ہیں کہ ان پہ اتنا آپ توجہ کیوں دے رہے ہیں, ایک یہ بھی وجہ ہے. دوسرا یہ کہ ہمارے اپنے مسائل بہت ہیں, اور تیسرا میں یہ بھی سمجھتی ہوں کہ یہ جو جس طرح لمس میں پچھلے سال ہوا اس پہ ہم نے بہت احتجاج تو کیا, لیکن ہم میں سے بہت ایسے بھی لوگ تھے جو اس کی حمایت کرتے کہ یہ گفتگو نہیں ہونی چاہیے تھی. اسی طرح ہم اگر انڈیا کو بھی دیکھتے ہیں تو اگر یہ نہ بھی لوگوں میں یہ جذبہ پایا جائے کہ انڈیا سے ہمیں تعلقات اتنے ہمارے اچھے نہیں ہیں یا نہیں ہونے چاہیے, تو وہاں بھی یہ سمجھا جاتا ہے کہ ٹھیک ہے, جو اگر کوئی غیر ریاستی چیز ہے اس پہ گفتگو نہیں ہونی چاہیے. اسی ایسی تو بہت افسوس سے کہنا پڑتا ہے کم پائی جاتی ہے, جو سمجھے کہ حقوق, ہمارے حقوقوں پہ, حقوق پہ ایک حملہ ہے, اس کی میں سمجھتی ہوں یہ وجوہات ہیں اس کی.
مگر حفصہ خواجہ یہ کچھ عجیب نہیں لگتا کہ کنہیا کمار جو جے این یو کے طالب علم رہنما ہیں انہوں نے دراصل ایک کشمیری یعنی افضل گرو کی پھانسی کے معاملے پر سیمینار کروایا تھا جس کے بعد دہلی میں یہ مسئلہ ایک طلبہ کی جد و جہد کی شکل اختیار کر گیا ہے, تو یہ کچھ عجیب سا نہیں لگتا کہ اس پہ پاکستان میں خاموشی ہے اور وہ لوگ جو کشمیر کی حمایت میں بولتے ہیں یہاں پر انہوں نے چپ سادھ لی ہے؟
جی بالکل عجیب لگتا ہے, اسی لیے ہم ڈیموکریٹک اسٹوڈنٹ الائنس کے ذریعے ہماری جو طلبہ تنظیم ہے اسی طرح کوششیں کر رہے ہیں کہ جو ہمارے دوسری یونیورسٹیز میں اس تنظیم کے ممبران ہیں ان سے ہم باتیں کریں, گفتگو کریں, اور اپنی حمایت ہم جتنا اپنی طرف سے کر سکتے ہیں ہم وہ تو کریں, لیکن ہم ضرور اس بات کو نظر میں رکھتے ہیں کہ پاکستان میں ویسے اس واقعے پہ کوئی اتنا ریاکشن نہیں آیا. ایون ہماری جو اخبارات ہیں, چاہے وہ انگریزی کی ہوں چاہے اردو کی, تو آپ رہ نہیں دیں, لیکن ان میں بھی کوئی اس کا کوئی رد عمل ان کی جو واقعات ہو رہے ہیں تو نہیں آیا. عجیب بات ضرور ہے, لیکن میں یہی سمجھتی ہوں کہ یہ جو وجوہات میں نے آپ کو پہلے بتائی ہیں, ایک تو ویسے ہی لیفٹ لیننگ آرگنائزیشن پاکستان میں ابھی بہت کمزور ہیں, اور جو تھیں وہ بھی خیر وقت کے ساتھ ساتھ انفیکٹو ہو چکی ہیں, तो वही बेसिकली उनको मोबिलाइज तो वही बेसिकली करती थी। डेमोक्रेटिक स्विंग अलायंस ने अपनी तरफ से तो कोशिश की है कि हम इससे भी गुफ्तगू करें और इनका भी करें डिस्कस कि इंडिया में जो हो रहा है और पाकिस्तान में हमारी क्या कॉमनैलिटीज या हमारी क्या इस पे क्या बातचीत हो सकती है और क्या हम इनसे लेसन हासिल कर सकते हैं। लेकिन पाकिस्तान में वाकई इस पे रद्द अमल इतना कोई खास और इतना कोई बड़े पैमाने पर नहीं आया।
पाकिस्तान में डेमोक्रेटिक स्टूडेंट अलायंस से वाबस्ता हफ्सा ख्वाजा, जिन्होंने जवाहरलाल नेहरू यूनिवर्सिटी के एहतजाजी तलबा की हिमायत के लिए भेजे गए खत पर दस्तखत किए हैं। दिल्ली में जेएनयू के तनाजे के तफसीली जिक्र के बाद पाकिस्तान का रुख करते हैं, जहां पाकिस्तानी फौज के सरबरा जनरल राहिल शरीफ ने आज शुमाली वजीरिस्तान के इलाके शवाल का दौरा किया। हुकाम के मुताबिक इन दिनों शुमाली वजीरिस्तान में ऑपरेशन जरब अजब का आखिरी मार्का जारी है। उधर जुनूबी वजीरिस्तान एजेंसी में सिक्योरिटी फोर्सेस की गाड़ी के करीब धमाके से 5 अहलकार जख्मी हो गए हैं। तफसील के साथ पिशावर से नमानिगार अजीजुल्ला खान।
शुमाली वजीरिस्तान के इलाके शवाल और दत्ताखेल में गुज़श्ता रोज सिक्योरिटी फोर्सेस ने बड़ी कार्रवाई शुरू की थी, जिसमें फिजाई हमलों के साथ साथ जमीनी पेशरफ भी की गई। आर्मी चीफ जनरल राहिल शरीफ ने आज शवाल के दौरे के दौरान ऑपरेशन में शामिल अहलकारों से कहा है कि ये आखिरी मार्का जल्द शुरू किया जाए और इन घने जंगलों में कायम शिदत पसंदों के बकाया ठिकानों को तबाह करके उनके राबते मुल्क भर में उनके सहूलतकारों से मुनकता कर दिए जाएं। इससे पहले ऑपरेशन कमांडर ने जनरल राहिल शरीफ को बताया कि दत्ताखेल से आगे शिवाल की वादी के घने जंगलात में शिदत पसंदों के अहम ठिकाने हैं और यहां से उन्हें पाकिस्तान और अफगानिस्तान के दरमियान महफूज रास्ते मुयसर हैं, जिससे शिदत पसंद दोनों मुल्कों की सरहदी इलाकों में रहते हैं। शुमाली वजीरिस्तान एजेंसी में फौजी ऑपरेशन जरबे अज़्ब जून साल 2014 में शुरू किया गया था और अब से चंद माह पहले तक फौज के तालुकात-ए-आमा के महकमे के मुताबिक एजेंसी का बेशतर हिस्सा शिदत पसंदों से साफ कर दिया गया है। इस ऑपरेशन में हुकाम के मुताबिक 2000 से ज्यादा शिदत पसंद मारे जा चुके हैं। ऑपरेशन ज़रबे अज़्ब में अब पहली मरतबा कहा जा रहा है कि शिवाल में ये आखिरी मार्का है और अब तक के ऑपरेशन से खातिरख्वाह नताइज हासिल किए जा चुके हैं। दूसरी जानिब शुमाली वजीरिस्तान के जो इलाके शिदत पसंदों से साफ कर दिए गए हैं, उन इलाकों को मुतासिरीन की वापसी का अमल जारी है, लेकिन मुतासिरीन का कहना है कि वापसी का ये अमल इंतहाई सुस्त रवि का शिकार है। इन मुतासिरीन की वापसी का ये सिलसिला गुज़श्ता साल मार्च में शुरू किया गया था और अब तक एक साल होने को है, जबकि बड़ी तादाद में लोग अब भी खेमों में जिंदगी गुजारने पर मजबूर हैं। इसके अलावा दूसरे रोज भी जनूबी वजीरिस्तान में सिक्योरिटी फोर्सेस की गाड़ी के करीब धमाके में 5 अहलकार जख्मी हुए हैं। आज सुबह एजेंसी हेडक्वार्टर वाना के करीब तनाई के मकाम पर फ्रंटियर कोर के काफिले के करीब धमाके में 5 अहलकार जख्मी हुए हैं। ये धमाका देसी साख्ता बम से किया गया है। गुज़श्ता रोज भी जनूबी वजीरिस्तान में सड़क किनारे धमाके से फ्रंटियर कोर के 7 अहलकार जख्मी हो गए थे। अजीजुल्ला खान, बीबीसी, पिशावर।
सरबीन, आप बीबीसी की उर्दू नशियात में सुन रहे हैं। यहां लंदन में कायम हुकूक इंसानी की बैनुल अक्वामी तंजीम एमनेस्टी इंटरनेशनल ने कहा है कि पाकिस्तान में सिक्योरिटी इदारों की जानिब से जबरी गुमशुदगियों का सिलसिला जारी है। तंजीम ने अपनी ताज़ा सालाना रिपोर्ट में पाकिस्तान में फौजी अदालतों के क़याम और सजाए मौत पर से पाबंदी उठाए जाने पर तशवीश का इजहार किया है। इस्लामाबाद से नमानिगार इरम अब्बासी की रिपोर्ट।
बैन-अल-अक़वामी तंजीम एमनेस्टी इंटरनेशनल ने अपनी ताज़ा सालाना रिपोर्ट में कहा है कि बलूचिस्तान, खैबर पख्तूनख्वा और सिंध में सिक्योरिटी इदारों की जानिब से जबरी गुमशुदगी का सिलसिला जारी है। बेशतर वाकयात में बादअज़ा गोलियों से छन्नी या मस्क शुदा लाशें भी मिली हैं। रिपोर्ट में कहा गया है कि गुज़िश्ता बरस जून में सिक्योरिटी फोर्सेज ने पाबंदी का शिकार सिंधी कौमी पार्टी के रुकन राजा दाहिर के घर पर छापा मारा और उन्हें हिरासत में ले लिया, जिसके एक महीने बाद उनकी मस्क शुदा लाश जामशोरों से मिली। कराची की सूरत हाल पर कहा गया है कि ह्यूमन राइट्स कमीशन ऑफ पाकिस्तान ने कराची में जारी रेंजर्स के ऑपरेशन के दौरान मुश्तबा अफराद की हलाकत के वाकयात में इजाफा रिकॉर्ड किया है। अदाद-ओ-शुमार के मुताबिक कराची में 2015 के अवायल में 250 से ज्यादा अफराद हलाक हुए हैं। रिपोर्ट के मुताबिक मुत्तहिदा कौमी मूवमेंट का दावा है कि उसके बाज़ अरकीन को गैर कानूनी हिरासत में रखा गया, जबकि बाज़ को हलाक कर दिया गया। एमनेस्टी इंटरनेशनल के मुताबिक नवंबर में पाकिस्तान आर्मी एक्ट में तरमीम की गई, जिसके बाद सिक्योरिटी इदारों की जानिब से मुतनाज़ा हिरासतों को कानूनी चादर मिल गई है। फौजी अदालतों की जानिब से फांसी की सजा पाने वाले कारी ताहिर गुल और हैदर अली का दावा है कि ट्रायल शुरू होने से पहले खुफिया इदारों ने उन्हें जबरी गुमशुदगी और गैर कानूनी हिरासत में रखा। फौजी अदालतों के बारे में मजीद बता रहे हैं ताहिर इमरान।
तंजीम ने अपनी रिपोर्ट में 2014 में पिशावर में स्कूल पर हमले के बाद कायम की जाने वाली फौजी अदालतों पर तहफ्फुज़ का इजहार किया है। फौजी अदालतों को इख्तियार दिया गया है कि वो इंतहा पसंदी में मुलव्वस अफराद को सजा सुना सकें, जिससे फेयर ट्रायल के हसूल से मुतालिक खदशात में इजाफा हुआ है। रिपोर्ट के मुताबिक अब तक 100 से ज्यादा अफराद को फांसी दी गई है, जिनमें ज्यादा तादाद उन अफराद की है जिन्हें या तो कत्ल या रेप के जुर्म में फांसी दी गई है। फौजी अदालतों से मुतालिक कहा गया है कि अब तक कम से कम 27 लोगों को फांसी जबकि 4 को उम्र कैद की सजा सुनाई गई है, मगर उन्हें किस जुर्म में सजाएं सुनाई गई हैं या इन फौजी अदालतों की कार्रवाइयों से मुतालिक कोई तफसील नहीं दी गई है।
फाटा में अवाम के हालात से मुतालिक रिपोर्ट में क्या कहा गया है बता रहे हैं शहजाद मलिक।
एमनेस्टी इंटरनेशनल ने कहा है कि अंदरूनी मुसल्ला तसादम की वजह से फाटा की अवाम मुसलसल मुतासिर हो रही है, फौजी ऑपरेशन जारी है, ताहम ऑपरेशन ज़र्ब अज़ब की शफाफियत और मालूमात की आज़ाद ज़राए से तस्दीक न होना और माजी में इख्तियारात का नाजायज इस्तेमाल वो वजूहात हैं जिससे तशवीश में इजाफा हुआ है। माजी के ऑपरेशन और ज़र्ब अज़ब की वजह से 10 लाख लोग बेघर हुए हैं।
रिपोर्ट में इंसानी हकूक के कारकुनों से मुतालिक भी बात की गई है। तंजीम ने कहा है कि पाकिस्तान में इंसानी हकूक के कारकुनों को हिरासा किया जा रहा है। एमनेस्टी इंटरनेशनल ने मीडिया की आज़ादी से मुतालिक कहा है कि पाकिस्तानी फौज और इंतहा पसंदों के डर से बाज़ पाकिस्तानी सहाफ़ी और मीडिया खुद साख्ता सेंसरशिप की पॉलिसी पर अमल पैरा है। इस हवाले से कहा गया कि पेमरा ने सऊदी अरब में हज के दौरान भगदड़ में 2000 हुजाज की हलाकत पर रिपोर्टिंग से मुतालिक मीडिया को सऊदी अरब के खिलाफ बात करने से खबरदार किया था। तंजीम के मुताबिक गुज़श्ता बरस मीडिया में काम करने की वजह से कम से कम 2 अफराद हलाक जबकि 6 को जख्मी किया गया। रिपोर्ट के मुताबिक पाकिस्तान में अक्लियतों के खिलाफ इम्तियाजी सलूक जारी है। रिपोर्ट में खवातीन पर तशद्दुद से मुतालिक भी बात की गई है। 2015 के पहले 6 माह में खवातीन के खिलाफ तशद्दुद के 4000 से ज्यादा केसेस रिकॉर्ड किए गए हैं। इरम अब्बासी, BBC इस्लामाबाद।
और मस्कूरा रिपोर्ट पर हुकूमत पाकिस्तान का रद्द अमल जानने के लिए हमने हुकाम से राबता किया, मगर सरे दस्त कोई भी जिम्मेदार अहदेदार पाकिस्तान का मौकफ बयान करने के लिए तैयार न हुआ। हुकूक इंसानी की तंजीम एमनेस्टी इंटरनेशनल की इस रिपोर्ट में भारतीय हुकूमत को भी तनकीद का निशाना बनाया गया है। अब से कुछ देर कबल मैंने एमनेस्टी इंटरनेशनल के भारत में सरबरा अकार पटेल से पूछा कि इस रिपोर्ट में भारतीय सरकार के बारे में क्या कहा गया है।
देखिए, पूरे देश में जो हो रहा है उसका एक रिपोर्ट निकाला है हमने, उसमें कई मुद्दे हैं। जो पहला मुद्दा यह है कि भारत में 2015 में जो तनाव थे गुटों के बीच, दीनों के बीच, यहाँ पर काफी हद तक सरकार ने जो काम किया है वो ठीक नहीं किया है कि भड़काऊ भाषण हुए हैं, लोगों की हत्या हुई है, ऐसे मुद्दे उठाए हैं जैसे कि गाय का मुद्दा जो बिल्कुल सीधा से सीधा हिंसा से जुड़ता है। तो ये पहला मुद्दा है। माजी की बातें भी है इस रिपोर्ट में। मसलन देखें तो जो 68% लोग जो जेलों में हैं भारत के, वो प्री ट्रायल डिटेंशन के लिए हैं, माने उनका जो गुनाह है वो साबित नहीं हुआ है। तो कई ऐसी चीजें पहले से भी आई हुई है लेकिन कुछ नई चीजें भी हैं, तो इस पर है हमारा रिपोर्ट।
अच्छा, जो माइनॉरिटीज हैं या अकलियतें हैं उनके बारे में और आज़ादी इजहार राय या फ्रीडम ऑफ एक्सप्रेशन के लिए जो रुकावटें पैदा हो रही हैं उनके बारे में कोई खास बात कही है एमनेस्टी इंटरनेशनल ने?
कई ऐसे कानून हैं हिंदुस्तान में जो फ्रीली कोई राय का इजहार करने से लोगों को रोकती है, लेकिन जो पिछले कुछ महीनों में जो चल रहा है हिंदुस्तान में ये कुछ ज्यादा ही हुआ है कि जो लोग बोलते हैं उनके खिलाफ मारपीट हुई है। जैसा कि आपने देखा पिछले हफ्तों में जो कुछ हुआ है, सरकार जो है वहां पे ठोस कोई कदम नहीं लिया है उन लोगों पर जिन लोगों ने ये हत्याएं की है, हिंसा की है। दूसरी बात ये कि अकलियतों जो है हिंदुस्तान में उनको बड़ा डर है कि हमारे खिलाफ जो है ऐसे कानून बनाए जा रहे हैं, उन कानून की बुनियाद पर हिंसा हो रही हमारे साथ, जैसा कि गाय का मुद्दा है। तो ऐसी काफी चीजें हैं जो लोगों को लगती है कि ये जानबूझकर की जा रही हैं।
اچھا ایمنسٹی نے کشمیر یا جو اس طرح کے دوسرے جیو پولیٹیکل یا علاقائی سیاسی تنازعات ہیں ان پر کچھ کہا ہے؟ کیا کہا ہے؟
دیکھیں سیاسی مدوں پر ہم ٹپنی نہیں کرتے ہیں, لیکن ایک بات ضرور ہے کہ کشمیر میں جو ہندوستانی فوج جو ہے ان کے خلاف جو آروپ لگے ہیں, خاص طور پر آفسپا کے تحت ایک ایسا قانون ہے جہاں پر سرکار کی منظوری کے بغیر کوئی قدم نہیں اٹھایا جا سکتا, وہاں پر ایمنسٹی نے مانگ کی ہے کہ اس قانون کو ہٹایا جائے. ایک دوسرا یہ کہ اس قانون کے تحت جن لوگوں کے خلاف چارجز ہیں وہ چارجز کو سرکار دیکھے, اور وہ جو فیملیز ہیں جن کے ممبرز کو کا شاید قتل کیا ہو یا اغوا کیے گئے ہوں ان کو کہا جائے کہ ان کیسوں میں کیا ہوگا آگے.
یہ تھے ایمنسٹی انٹرنیشنل کے بھارت میں سربراہ آکار پٹیل. ایمنسٹی انٹرنیشنل کی مذکورہ رپورٹ کے مطابق برطانیہ حقوق انسانی سے متعلق دنیا کے لیے ایک خطرناک مثال قائم کر رہا ہے. تنظیم کا کہنا ہے کہ اس میں کوئی شبہ نہیں کہ برطانوی حکومت کی جانب سے حقوق انسانی کی کمی دنیا بھر کے عامروں کا ایک تحفہ ہے. اس رپورٹ میں برطانیہ کے مختلف اقدامات پر خدشات کا اظہار کیا گیا ہے, جن میں برطانیہ کے پناہ گزینوں کی ذمہ داری اٹھانے سے انکار, تحقیقاتی اختیارات کے مجوزہ بل اور سعودی عرب کو ہتھیاروں کی فروخت سے متعلق لائسنس کا اجرا شامل ہیں. تفصیل کے ساتھ ہمارے ساتھی شمائلہ خان.
ایمنسٹی انٹرنیشنل نے دنیا بھر میں انسانی حقوق کی صورتحال سے متعلق اپنی سالانہ رپورٹ میں برطانیہ کو خبردار کیا ہے کہ وہ مختلف محاذوں پر انسانی حقوق کے اداروں کو کمزور کر کے ایک خطرناک مثال قائم کر رہا ہے. اس میں برطانیہ کی جانب سے انسانی حقوق کے قانون کو منسوخ کرنے کے منصوبے پر خاص تنقید کی گئی. اس رپورٹ میں برطانیہ میں انسانی حقوق سے متعلق جن خدشات کا اظہار کیا گیا ان میں سر فہرست پناہ گزینوں کا مسئلہ ہے. رپورٹ کے مطابق برطانیہ یورپ میں پناہ گزینوں کی بڑھتی ہوئی تعداد اور ان کی ذمہ داری بانٹنے سے متعلق یورپی یونین کی کوششوں میں حصہ ڈالنے سے انکاری ہے. رپورٹ میں کہا گیا ہے کہ یوں تو ستمبر میں وزیر اعظم کی جانب سے شامیوں کے لیے آبادکاری اسکیم میں توسیع کا اعلان کیا گیا, لیکن اس کے باوجود بھی برطانیہ میں یورپ کے دیگر ممالک کے مقابلے میں بہت کم پناہ گزینوں کو داخلے کی اجازت دی گئی. ایمنسٹی نے برطانیہ سے مطالبہ کیا ہے کہ وہ پناہ گزینوں کی ذمہ داری اٹھانے میں اپنا حصہ ڈالے اور اپنے قوانین میں توسیع کرتے ہوئے ایسے پناہ گزینوں کو ملک میں داخلے کی اجازت دے جن کے خاندان والے برطانیہ میں ہی رہتے ہیں. اس کے علاوہ ادارے نے برطانوی حکومت کے تحقیقاتی اختیارات کے مجوزہ بل پر بھی تحفظات کا اظہار کیا ہے. واضح رہے کہ اس بل کو ایمنسٹی انٹرنیشنل سمیت دیگر انسانی حقوق کی تنظیموں, ایپل سمیت ٹیکنالوجی کی دو کمپنیوں, اقوام متحدہ اور دو پارلیمانی کمیٹیوں کی جانب سے مسلسل تنقید کا سامنا رہا ہے. ایمنسٹی نے برطانیہ میں نگرانی سے متعلق اس بل کا مسودہ دوبارہ تیار کرنے کا مطالبہ کیا ہے. آخر میں ایمنسٹی کا کہنا تھا کہ یمن میں جاری تنازع میں ایک سال پہلے سعودی قیادت میں بننے والے فوجی اتحاد نے مداخلت کرنا شروع کی. اس تنازع میں ہزاروں یمنی شہری مارے جا چکے ہیں, لیکن برطانوی حکومت نے برطانیہ سے سعودی عرب جنگی طیاروں اور بموں سمیت ہتھیار برآمد کرنے کے لیے اربوں پاؤنڈز مالیت کے لائسنس جاری کیے. ایمنسٹی کے بقول اس نے کئی بار برطانوی حکومت پر زور دیا ہے کہ وہ سعودی عرب اور اس کے اتحادی ممالک کو اسلحے کی تمام فروخت روک دیں, کیونکہ یہ اسلحہ یمن میں انسانی حقوق کی خلاف ورزیوں کے لیے استعمال کیا جا سکتا ہے. ان کے مطابق اس مطالبے کی سنوائی بین الاقوامی ترقیاتی کمیٹی میں ہوئی, اور اس کے علاوہ بین الاقوامی ماہرین آئین نے اس بارے میں ایک جامع آئینی رائے دی کہ برطانیہ کی جانب سے سعودی عرب کے لیے ہتھیاروں کی برآمدات خود برطانیہ کے اپنے قوانین اور بین الاقوامی قوانین کی خلاف ورزی ہیں, اسی لیے برطانیہ ان ہتھیاروں کی فروخت کو روکنے کے ساتھ ساتھ یمن کے تنازع سے متعلق اقوام متحدہ کی تحقیقات کی حمایت کرے. برطانیہ میں ایمنسٹی کی ڈائریکٹر کیٹ ایلن کا کہنا ہے کہ برطانیہ انسانی حقوق پر دنیا کے لیے ایک خطرناک مثال قائم کر رہا ہے, اور یہ صورتحال ہماری دیگر ممالک سے انسانی حقوق اور آئین کی بالادستی قائم کرنے کے مطالبے کی صلاحیت کو بری طرح متاثر کر رہی ہے.
یہ تھی ہماری ساتھی شمائلہ خان. حقوق انسانی کی عالمی تنظیم ایمنسٹی انٹرنیشنل کی تازہ رپورٹ میں برطانیہ, پاکستان, بھارت اور سعودی عرب سمیت کئی ملکوں کو حقوق انسانی کی خلاف ورزیوں پر تنقید کا نشانہ بنایا گیا ہے. اس خبر کی تفصیل آپ کو ہماری ویب سائٹ bbcurdu.com پر بھی ملے گی. سائبین یہاں اختتام پذیر ہوتا ہے. آج پروگرام ایڈیٹر تھے سقلین امام, پروڈیوسر غضنفر حیدر, لندن میں اسٹوڈیو مینیجر تھے نک رینڈل اور اسلام آباد میں عامر صدیق. سائبین کی ٹیم سمیت عمر آفریدی کو اجازت, خدا حافظ. آخر میں عبداللہ فاروقی سے خبروں کا خلاصہ.
پاکستانی پنجاب میں خواتین کو گھریلو تشدد, نفسیاتی اور جذباتی دباؤ اور معاشی استحصال سے بچانے کے لیے قانون متفقہ طور پر منظور کر لیا گیا ہے. پاکستان میں نیشنل کمانڈ اتھارٹی کے 22 اجلاس میں تابکار مواد کے تحفظ کے معاہدے کی توثیق کی اصولی منظوری دے دی گئی ہے, اور اس بات کا بھی اعادہ کیا گیا ہے کہ پاکستان جوہری سیکیورٹی کو بہتر بنانے اور جوہری ہتھیاروں کے عدم پھیلاؤ کے عالمی کوششوں میں اپنا کردار ادا کرتا رہے گا. ایران کے رہبر اعلی آیت اللہ علی خامنائی نے شہریوں پر زور دیا ہے کہ وہ جمعے کو ہونے والے انتخاب بات میں اس پارلیمان کو منتخب کریں جو مغرب اور امریکہ کے خلاف کھڑی ہو سکے. مصر کے صدر عبد الفتاح السیسی نے ٹی وی پر اپنے خطاب میں پہلی بار کہا ہے کہ روسی مسافر طیارہ جو جزیرہ نما سنائے میں گر کر تباہ ہو گیا تھا اسے دہشت گردوں نے گرایا تھا. یہ بی بی سی اردو سروس ہے.